Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplo Cha, Rexy Duituplo, Sat Megahertz. क्षेत्रीय अस्पताल सुर्खेतमा दरबन्दी अनुसारका चिकित्सक ल्याउन पहल गर्ने सामाजिक मन्त्रीको प्रतिबद्धता।
नेकपा एमाले र माओवादी बीच पार्टी एकताका लागि सात बुधे सहमति, एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहने।
संघीय संसदको पहिलो बैठक यही फागुन 21 गते बस्ने।
र पाँचौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफले सुम्यो। विश्वकपमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले 3-3 लाख रुपियाँ दिने।
हिमाल पहाड तराई कोही छैन पराई बिहानको भेरी खबरबाट विश्वबन्धु रोकाई र डिलु रावतको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शोभायात्रा हाम्रो पात्र मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा। सुर्खेतको कालागाउँमा रहेको क्षेत्रीय अस्पताललाई स्तर अनुसारको सेवा दिने बनाउन पहल गर्ने सरकारले बताएका छन्। क्षेत्रीय अस्पताल सुर्खेतको 12 स्थापना दिवसको अवसरमा अस्पतालमा भएको कार्यक्रममा प्रदेश नम्बर 6 मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो।
हस्पिटलै आवश्यक नपर्ने किसिमको हामीले व्यवस्थापन गर्न सक्यौँ भने किन हस्पिटल बनाउने? जरुरी नै चाहिँ हुँदैन। हस्पिटल बन्द यतिखेर हुन्छ, हामी कोही पनि रोगी भएन, कसैले पनि रोग लागेन भने हस्पिटल चल्दै चल्दैन।
शाहीले मन्त्री परिषदको पहिलो बैठकबाट स्वास्थ्यका बारेमा जनतालाई सचेत गराउनका लागि अब प्रत्येक गाउँ बस्तीमा स्वास्थ्य कर्मी पुर्याउने र उनीहरू मार्फत स्वस्थ जीवनशैली बारे जानकारी दिने बताउनुभयो।
हेल्थ क्याम्प पनि हामीले एक वर्षको लागि अभियान, स्वास्थ्य अभियान भनेर यो प्रदेशमा एक वर्षको लागि हामीले थुप्रै स्वास्थ्य कर्मीहरू प्रत्येक गाउँ गाउँमा, प्रत्येक बस्ती बस्तीमा, प्रत्येक घर घरमा गएर स्वास्थ्य आफैमा के हो भन्ने कुराहरूको बोध जनतालाई गराउँछ।
उहाँले औपचारिक कार्यक्रममा उपस्थित जनाएर उत्पादनमूलक काम नहुने भएकाले उद्घाटन समारोहमा नजान सबै मन्त्रीलाई निर्देशन पनि दिनुभएको छ। यस्तै सामाजिक विकास मन्त्री दलबहादुर रावलले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदेशकै केन्द्रीय अस्पतालको रूपमा विकास गर्ने बताउनुभयो।
कर्णाली प्रदेशको मेडिकल युनिभर्सिटी हो, हामीले त्यो बनाउनु पर्छ। 20 वर्ष लगानी गरेर योगदान गरेर आफ्नो एक्सपर्टिज यो क्षेत्रका जनताहरूका लागि स्वास्थ्य सेवा दिलाउने डाक्टरहरू जो 11, 12, 10 तहमा पुग्नु भएको छ, तर किन मेडिकल प्रोफेसर नहुने? त्यो प्रोफेसरको व्यवस्था हामी गर्छौँ र हुनुपर्छ।
प्रदेश प्रमुखको कार्यालयका प्रमुख सचिव सुरेश प्रधानले अझै पनि स्वास्थ्य सेवा सुलभ र सहज हुन नसकेको भन्दै त्यसका लागि दरबन्दी अनुसारको डाक्टर उपलब्ध हुनुपर्ने बताउनुभयो।
सबै देशका सबै भागहरूमा स्वास्थ्य सेवालाई सर्वसुलभ र सस्तो पनि बनाउन आवश्यक छ। अझै पनि यो प्रदेशको हिसाबले स्वास्थ्य सेवा त्यति सर्वसुलभ हुनसकेको अवस्था छैन। तर पनि अब जति पनि गम्भीर किसिमका रोगहरू आइरहेको अवस्था छ, यसमा चाहिँ अब त्यति सक्सेसफुल गर्नको लागि अलिकति मेहनत गर्नुपर्ने देखियो, किनभने अहिले डाक्टरको दरबन्दी पनि कम देखियो। आउने दिनहरूमा जुन मन्त्रालय छ, सामाजिक विकास मन्त्रालय, त्यस्तै हाम्रो मुख्यमन्त्री तथा मन्त्री कार्यालय पनि यसमा आवश्यक पहल गर्ने नै छ।
यता मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर डम्बर खड्काले हाल अस्पतालबाट अक्सिजन उत्पादन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका संस्थालाई बिक्री गरेर आमदानी गर्न सकिएको बताउनुभयो। यस्तै क्षेत्रीय अस्पतालमा 151 जना आवश्यक जनशक्ति मध्ये हाल 110 जनाको पदपूर्ति भएको मध्यपश्चिम क्षेत्रीय अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर डम्बर खड्काले बताउनुभयो।
अस्पतालमा अक्सिजन उत्पादन हुन्छ, यहाँबाट हामीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाजरकोटसम्ममा र यहाँको प्राइभेट चाहिँ हस्पिटल, सरकारी चाहिँ स्वास्थ्य संस्थाहरूमा पनि हामीले बिक्री वितरण सुरु गरिसकेका छौँ। हामीले यसरी चाहिँ नि अक्सिजन प्लान्ट पनि हामीले व्यवस्थापन गरेका छौँ।
क्षेत्रीय अस्पतालमा सरकारका तर्फबाट आवश्यक 28 जना र अस्पताल विकास समितिको तर्फबाट 13 जना स्वास्थ्य कर्मीको पद रिक्त रहेको उहाँको भनाइ छ। 50 शैयाको स्वीकृति भएको यस क्षेत्रीय अस्पतालले जेनतेन 300 शैयाको सेवा सुविधा दिँदै आएको छ। स्थापना दिवसका अवसरमा आइसियुडियु सञ्चालनका लागि स्वर्गीय नन्दबहादुर कार्कीको सम्झनामा 40 लाख सहयोग गरेका उहाँका परिवारलाई सम्मान गरिएको छ। कार्यक्रम मध्यपश्चिम क्षेत्रीय अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो।
सुर्खेतको वीरेन्द्रनगरमा पनि 68 औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। स्थानीय मंगलगढी चोकबाट र्याली निकालेर जिल्ला समन्वय समितिको हलमा कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा प्रदेश नम्बर 6 का प्रदेश प्रमुख दुर्गा केशर खनालले सम्पूर्ण नेपाली जनताको बलिदानीले देशमा प्रजातन्त्र आएको बताउनुभयो। यस्तै कार्यक्रममा प्रजातन्त्र दिवसका अवसरमा संघीय गणतन्त्रात्मक अबको शिक्षा अन्तर माध्यमिक निबन्ध प्रतियोगितामा प्रथम द्वितीय र तृतीयलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरिएको थियो। नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका करुण अधिकारी प्रथम, जनमाध्यमिक विद्यालयका प्रदीप राणा छेत्री द्वितीय र सूर्योदय बोर्डिङका निराजन राउतलाई तृतीय पुरस्कार प्रदान गरिएको थियो। यस्तै गरी कार्यक्रममा प्रदेश नम्बर 6 को राजधानी सुर्खेतको माग गर्दै भएको आन्दोलनमा शहादत प्राप्त गर्नुभएका शहीदहरूका आफन्तलाई सम्मान गरिएको छ। शहीदहरू सुर्खेतका एमबिसी टीकाराम गौतम, गोपाल सिंह रजुवार र जुम्लाका हरिबहादुर कुँवरलाई आफन्तलाई सम्मान गरिएको छ। कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रदेश तथा संघका सदस्य, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको छ। प्रदेश समारोह समिति सुर्खेतको आयोजनामा भएको कार्यक्रम प्रदेश नम्बर 6 का मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको हो।
68 औं प्रजातन्त्र दिवस सुर्खेत सहित देशभर हिजो विभिन्न कार्यक्रम गरी मनाइएको छ। 2007 साल फागुन 7 गते मुलुकमा जहानी राणा शासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भएको खुसियालीमा हरेक वर्ष फागुन 7 गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ। यसैबीच हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका केही सर्वसाधारणलाई आम नागरिकले साँच्चीकै प्रजातन्त्र आएको महसुस गर्न सरकारले के गर्नुपर्छ त भनी सोधेका छौँ। सुन उहाँहरूको भनाई आजको जनआवाजमा।
गणतन्त्र आएको गणतन्त्र कार्यान्वयन गर्न सक्नुभयो भने जस्तै अब निमुख बाल बालिकाहरूलाई पनि सहयोग पाउनु, राहत पाउनु पर्यो, सहयोगहरू सम्मान हुनु पर्यो। अनि त्यसपछि त्यति मात्रै नभएर गणतन्त्र आएको उपलक्ष्य के गर्नु पर्यो, हामीले पिछडीका बाल बालिकाहरूले सहयोग पाउनु पर्यो। यही नै मेरो
सरकारबाट जनताले पाउने आधारभूत आवश्यकताहरू पुरा गर्न सके मात्र सङ्घीय गणतन्त्र आएको जनताहरू अनुभूति गर्छन्। त्यसको लागि सबैको घर घरमा सिंहदरबारमा हुने सेवा सुविधाहरू सबैको आँगन आँगनमा पुग्नुपर्छ।
जबसम्म संविधानको धाराहरूमा लेखिएको कुराहरू जनताहरू समक्ष अथवा हामीहरू समक्ष जबसम्म त्यो कुराको लागू हुन पाउँदैन, जबसम्म त्यो कुरा व्यावहारिकतामा उत्रन पाउँदैन, तबसम्म हामीहरूले यो प्रजातन्त्र दिवस र गणतन्त्र दिवस मनाएको औचित्य रहने छैन। जुन स्थानीय तहमा शासन आएको छ त्यो शासनलाई विभिन्न तह तहमा त्यसलाई जनताहरूलाई कसरी कार्यान्वयन गराएर जनताहरूलाई रोजगारी कसरी दिलाउन सकिन्छ, भ्रष्टाचारलाई कसरी मुक्त गर्न सकिन्छ भन्ने जस्ता कुराहरूलाई नियन्त्रणमा लगेर
नेपालले लामो समयको सङ्घर्षपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त गरिसकेपछि जुन नेपालमा बनेका सम्पूर्ण कानुनहरू छन् ती कानुनको पूर्ण रूपमा पालना गर्ने साँच्चीकै एउटा किताबको पानामा मात्रै, रातो किताबमा मात्रै त्यसलाई सीमित नभएर त्यसलाई जनताको सामु पुर्याउँदाखेरि हामीले एउटा गणतन्त्र र प्रजातन्त्र आएको महसुस गर्नेछौँ।
हामीसँग छिमेक सुरक्षासँगै राष्ट्रिय खबर बाँकी नै छन्। अहिलेलाई भने यो छोटो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तीनजेल हामीले क्षेत्रीय अस्पताल सुर्खेतमा दरबन्दी अनुसारका चिकित्सक ल्याउन पहल गर्ने सामाजिक मन्त्रीको प्रतिबद्धता लगायतको खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। नेकपा, एमाले र माओवादी पार्टी बीच पार्टी एकताको समझदारी भएको छ। दुई पार्टी बीच गएको असोज 17 गतेदेखि सुरु भएको एकता प्रक्रियामा समझदारी जुटेको हो। बालोटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले 7 बुधे सहमति गरेको हो। संयोजन समितिको बैठकले एकीकृत पार्टीको नाम भने नेपाल कम्युनिष्ट पार्टी रहने जनाएको छ। पार्टीको निर्देशन सिद्धान्त मार्क्सवाद लेनिनवाद रहने, एमाले अवलम्बन गरी आएको जनताको बहुदलीय जनवाद र नेकपा माओवादी केन्द्रले अवलम्बन गरी आएको मार्क्सवाद र 21 औं शताब्दीमा जनवाद सम्बन्धी विषयहरूमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने विषयमा सहमति भएको छ। यस्तै अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान अनुसार तयार पारी त्यही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने, उपलब्धिहरूको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक आर्थिक रूपान्तरण मार्फत समाजवादका आधारमा निर्धारण गरिने सहमति भएको छ। यस्तै आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा समझदारीका साथ सम्पन्न गर्ने पनि सहमति भएको छ।
कञ्चनपुरको शुक्लाफाट निकुञ्ज परिसरमा अस्थायी घर टहरा बनाएर आश्रम दिँदै आएका निकुञ्ज शिविरमा जङ्गली हात्तीले 21 घर भत्काएको छ। हात्तीको बथानले शुक्लाफाटाको तारापुर क्षेत्रमा शुक्लाफाट विस्थापितका घर भत्काएको इलाका प्रहरी कार्यालय इला झलारीले जनाएको छ। हात्तीले घरमा क्षति पुर्याएपछि हिजो बिहान शुक्लाफाटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर एयर नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको थियो। प्रहरीको टोलीले पनि घटनास्थल पुगेर क्षतिको विवरण लिएको छ। शुक्लाफाट नगरपालिकाका नगर प्रमुख दीप दिलबहादुर एयरले पीडितलाई तत्काल राहत स्वरूप प्रति परिवार 2000 प्रदान गर्ने बताउनुभयो।
कर्णाली राजमार्ग हुँदै कुडारी ताम्ती जाजरकोट जोड्ने कोठेफुल तिल्ला नदीले बगाएपछि कामदार ज्याला पाउनबाट वञ्चित भएका छन्। कुडारी ताम्ती जाजरकोट जोड्ने कोठेफुल निर्माण भएर उद्घाटन हुन नपाउँदै तिल्ला नदीले बगाएपछि ठेकेदारले कामदारलाई ज्याला नदिएको गुनासो उनीहरूले गरेका हुन्। प्राविधिकले कोठेफुललाई पास गरेकै राति नदीले पुल बगाएको थियो। उपभोक्ता समितिले कमजोर पुल निर्माण गरेपछि गाडी नचल्दै तिल्ला नदीको पुल बगाएपछि स्थानीयवासीको गाडी चढ्ने सपना भने अधुरै रहेको छ। उता तिला गाउँपालिका चारका स्थानीय कामदारले भने काठे पुल निर्माण गरेको ज्याला 1.5 वर्ष बितिसक्दा पनि पाएका छैनन्।
देशमा काम केही नभएको भन्दै कर्मशील युवाहरू विदेश पलायन भइरहेको बेला सुर्खेतका एक कृषकले आफ्नै ठाउँमा बसेर मनग्गे आम्दानी गर्दै आउनु भएको छ। सुर्खेतको वीरेन्द्रनगर 10 घुस्राका कृषक शेरबहादुर खत्रीले आफ्नै घर परिवारसँग बसेर मासिक 50,000 भन्दा धेरै आम्दानी गर्दै आउनु भएको छ। पढे लेखेपछि जागिर नै खानुपर्छ भन्ने मानसिकका कारणले पनि कृषि क्षेत्रले सोचे अनुरूपको फाइदा लिन सकेको छैन। काम गर्ने जोस जाँगर हुने हो भने आफ्नै ठाउँमा सोचे अनुसार नै कमाई गर्न सकिने उहाँको भनाइ छ। यसै सन्दर्भमा हाम्रा साथी मधुबन विसीले उहाँलाई कृषि क्षेत्रमा लागेर तपाईँले कसरी आम्दानी गर्न सफल हुनुभयो भनेर सोध्नु भएको छ।
अहिले मेरो बारीमा आलुदेखि लगाएर काउली बन्दा त्यसपछि गएर साग अनि त्यसपछि गएर अरू सागपातहरू छन्। हामी प्रायः जसो बे मौसममा जोड दिन्छौँ। बे मौसमबाट फाइदा हुन्छ अलि। त्यो भएर हामीसँग अहिले त यो मौसमी नै भयो। बे मौसममा हामी खडेरीमा बढी उत्पादन गर्ने र हिउँदमा बढी उत्पादन गर्ने गर्छौँ।
अनि अहिले आलुको व्यापार पनि छ। आलु भर्खर खन्ने क्रममै हुनुहुन्छ।
हजुर,
के खनिसक्नु भयो?
हामी खन्दैछौँ आलु।
खन्दै हुनुहुन्छ?
हजुर, निकाल्दैछौँ।
कस्तो भयो यो अहिलेको समयमा आलुको कस्तो रह्यो? राम्रै छ कि कस्तो भएको छ?
अहिलेको हिउँदमा शीतलहर चलेन। शीतलहर नचल्दाखेरि आलु सोचेभन्दा राम्रो छ अहिले। मेरो अहिले 12 कट्ठाको क्षेत्रफलमा आलु मात्रै छ।
आलु मात्रै छ। खनिसक्नु भयो?
आलु खन्दैछौँ।
भनेपछि एक सिजनमा आलुबाट मात्रै कतिसम्म आम्दानी लिन सक्छ?
आलुबाट हामी 2 लाखको हारिमा आम्दानी लिन सक्छौँ।
तपाईँले
हजुर
यो हेर्दा आलुबाट मात्रै 2 लाख रुपियाँ आम्दानी हुन्छ भन्नुभयो। अनि सबै तपाईँको जति तरकारीहरू छ नि, यो तरकारीहरूलाई जोड्दा वार्षिक रूपमा कति आम्दानी गर्नुहुन्छ?
हामी वार्षिक रूपमा 2 सिजन गरेर कमाउने व्यक्तिले र ठुलो मात्रामा परिवारहरू भएको व्यक्तिले 10-12 लाख रुपियाँ मजासँग बसेपछि कमाउनुहुन्छ।
तपाईँले आफैले कमाउनु भएको छ?
बेमौसमीबाट मौसमीभन्दा बेमौसमीबाट बढी आम्दानी दिने गर्छ। हामीलाई हिउँदमा जुन टनेलहरू कृषि शाखाबाट हामीलाई टनेलहरू दिएको छ, तिनी टनेलहरूभित्र टमाटर लगाएर टनेलभित्र ऊ हामीले फर्सी लगाएर तिनीबाट बढी आम्दानी लिने गरेका छौँ।
यो तरकारी खेती कृषि गर्नमा अलिकति समस्या चाहिँ केमा हुँदो रहेछ?
सबैभन्दा समस्या भनेको त मौसममै फरक पर्छ। मौसम जस्तो चाहिँ हामीलाई सोचे जस्तो मौसम भएन भने हामीलाई गाह्रो छ। र अर्को कुरा सिँचाइमा छ। सिँचाइ जस्तो 24 घन्टा हामीसँग सिँचाइ हुँदैन। सिँचाइ बाहिरबाट तानेर लिएर आउनुपर्छ मोटर लगाएर। त्यसमा हामीले अलिकति सिँचाइमै समस्या छ।
जुन तपाईँले वीरेन्द्रनगर 10 घुस्रामा अहिले तरकारी खेती गरिरहनु भएको छ नि,
हजुर,
त्यो ठाउँमा सबैभन्दा बढी उत्पादन चाहिँ कुन चाहिँ तरकारीबाट लिन सकिन्छ?
सबैभन्दा बढी हाम्रो घुसुरा र मणिकापुर क्षेत्रबाट र बामे खोला क्षेत्रमा, हाम्रो यो पकेट क्षेत्र नै हो, आलुको पकेट क्षेत्र हो। सबैभन्दा बढी हाम्रो क्षेत्रमा आलुबाटै उत्पादन हुन्छ। हाम्रो आलु खाद्यमा पनि गनिन्छ र आलुलाई केही टिकाउन पनि सकिन्छ। आलुलाई 1-2 महिना स्टोर गरेर घरमा स्टोर गरेर बेच्न सकिन्छ। त्यो भएर हामीले प्रायःसो व्यक्तिले आलु नै लाउने गर्छौँ। हामी यो के छ भन्नुहुन्छ भने हामीले घरदेखि लगाएर बजारका चाहिने होलसेल पसलहरूमा दिने गरेका छौँ र हामीले बिउको लागि र बढी चाहिने पछि ल्याएर बढी फाइदा खानको लागि लिनको लागि बिउ बेच्नको लागि हामीले कोलपुर शीत भण्डारमा लगेर राख्ने गरेका छौँ र त्यो शीत भण्डारबाट पछि हामी फागुनको महिना अब यही फागुनको महिना पठाउने र पछि गएर मङ्सिरको महिना त्यसलाई यहाँ ल्याउने र कृषि शाखाले चाहिँ कति लग्न सक्छ कृषि शाखाले बाहिर बाहिर पठाइदिने गर्छ हाम्रो 1,000-2,000 टन कृषि शाखाले पनि बाहिर बेच्ने दैलेख भयो त्यसपछि रतु भयो त्यसपछि यो करेखोला भयो यिनी बेल्टहरूमा चाहिँ बेचिदिने गरेको छ र कृषिबाट अरू नबिक्री नभएको आफूले लगाउने आफूले आफ्नो वरपरको छिमेकीले लाउने गरेर हामीले त्यसरी शीत भण्डारमा राख्ने गरेका छौँ।
अब अहिले ताजा तरकारीमा जुन आलुको प्रयोग भइरहेछ नि जुन लोकल स्थानमै तपाईँले आफ्नै ठाउँमा उत्पादन गर्नुभएको अहिले यसको प्रति किलो कतिको दरले बिक्री वितरण गर्नुभएको छ?
हामीले अहिले फुटकर 25 बेच्ने गरेका छौँ प्रति किलो र होलसेलमा 18-20 बेच्ने गरेका छौँ। बजारमा के हुन्छ भनेपछि जति सक्यो प्रतिस्पर्धा इन्डियाले पेल्ने गरेको हुन्छ इन्डियाले पेल्ने गर्ने त्यही सिजनमा हाम्रो पनि आलु उत्पादन हुन्छ र हाम्रो यो जुन लेखबाट आउने आलु हुन्छ यसै सिजनमा आउने गर्छ त्यो भएर हाम्रो अलिकति भाउको समस्याले गर्दाखेरि बजारले समस्या अलिकति
भाउमा एकमुष्ट नहुने
कारणले हाम्रो अलिकति आलुमा त्यही समस्या छ नत्र लगाउनलाई कुनै गाह्रो छैन हामी जति पनि लगाउन सक्छौँ हामी एकजना परिवारले केही नभए 1 हामी लगाउन सक्छौँ तर बजारको समस्या छ।
उहाँ हुनुहुन्थ्यो सुर्खेतको वीरेन्द्रनगर 10 घोषराका कृषक शेरबहादुर खत्री भेरी खबरसँग कुरा गर्दै। भेरी खबरमा खबरको सिलसिला अझै जारी छ अनलाई भने यो छोटो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यति जेल हामीले छिमेक श्रेफेसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा आउँदो फागुन 21 गते सङ्घीय संसदको अधिवेशन बैठक बोलाउनु भएको छ। नेपालको संविधानको धारा 93 उपधारा 1 बमोजिम राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा 4 अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संसदको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले बताउनुभयो। नयाँ संविधान बमोजिम प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद आह्वान भएको यो पहिलो पटक हो।
भूमि सुधार कार्यालय भक्तपुरका शाखा अधिकृत चुनामणि चापागाई सेवाग्राहीबाट घुस लिँदा लिँदै पक्राउ पर्नुभएको छ। उहाँ 4,00,000 घुससहित पक्राउ पर्नुभएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कोटेश्वर स्थित शिखर खाजा घरबाट उहाँलाई नियन्त्रणमा लिएको आयोगका सह न्यायाधिवक्ता पदम प्रसाद पाण्डेले बताउनुभयो।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। 5 प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपिएफ च्याम्पियन बनेको छ। नेपालगञ्जमा भएको उपाधि भिडन्तमा एपिएफले शिवम न्यू डायमन्ड एकाडेमीमाथि 3-2 कठिन जित निकालेको छ। शिवम न्यू डायमन्डले पहिलो सेटमा 25-12 सहज जित निकाल्दै राम्रो सुरुवात गरे पनि दोस्रो र तेस्रो सेटमा भने खेलमा फर्कँदै एपिएफले 25-21 र 25-16 जित निकाल्दै 2-1 अग्रता लिएको हो। चौथो सेटमा शिवम न्यू डायमन्डले पुनरागमन गर्दै 25-21 आफ्नो नाममा गर्दै खेललाई 2-2 बराबरीमा पुर्याए पनि अन्तिम सेट भने एपिएफले 19-17 जितेको हो। प्रतियोगिताको विजेता टोली एपिएफले 2,00,000 उपविजेता न्यू डायमन्डले 1,00,000 र तेस्रो हुने नेपाल पुलिस क्लबले भने 50,000 पुरस्कार पाएका छन्।
सरकारले विश्वकप छनौटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यलाई 3,00,000 रुपियाँ दिने भएको छ। यसै गरी मदन भण्डारी स्पोर्ट्स एकाडेमीले 1,00,000 रुपियाँ थप्ने भएको छ। क्रिकेट खेलाडीहरूको सम्मानमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशिक्षक सहित खेलाडीहरूलाई जनै 3,00,000 दिने घोषणा गर्नुभएको छ। यस्तै मदन भण्डारी स्पोर्ट्स एकाडेमीका विनोद श्रेष्ठले सरकारले दिएको रकममा एकाडेमीले थप 1,00,000 थप गर्ने बताउनुभयो।
खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
क्षेत्रीय अस्पताल सुर्खेतमा दरबन्दी अनुसारका चिकित्सक ल्याउन पहल गर्ने सामाजिक मन्त्रीको प्रतिबद्धता।
नेकपा एमाले र माओवादी पार्टी बीच एकताका लागि सात बुद्धे सहमति। एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहने।
संघीय संसदको पहिलो बैठक यही फाल्गुन 21 गते बस्ने।
र पाँचौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफले चुम्यो। विश्वकपमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले 3-3 लाख रुपियाँ दिने। हवस् त अहिले 8 बजेको फेरि हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट विश्वबन्धु रोकाई र डिलु राउत पनि विदा हुन्छौँ। ताजा समाचार स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।